This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program Voice of Shangri-La in Nepali.
नमस्ते अनि स्वागत छ श्रोताहरू तपाईँलाई भोइस अफ साङ्ग्रिलाको साङ्ग्रिला यो सदाको आइतबार चाहिँ हामी आउने गर्छौँ 9:30 बजे तपाईँहरूको रेडियो सेटमा रेडियो एडलेड 101.5 मेगाहर्जको तरङ्गबाट र आज हामी कार्यक्रममा रमाइला गीत सङ्गीत हुने नै छन्। त्यसबाहेक पनि हामी श्रोताहरू तपाईँलाई आज हामी एक विशेष व्यक्तिसँग विशेष व्यक्तिसँगको कुराकानी सुनाउने छौँ र त्यसबाहेक हामीसँग सूचना अनि समाचार त छँदैछन्, तर आजलाई भने कार्यक्रम सुरु गर्न चाहन्छु श्रोताहरू सदा चाहिँ न्युजबाट। हजुर, आजको समाचारमा सभामुख सुभाष चन्द्र नेङ्वाङले दलका नेताहरूलाई राजधानी बाहिर नजान र पार्टीका आमसभा समेत स्थगन गर्न आग्रह गरेका छन्। संसदहरूको शान्ति र संविधानका लागि सार्वजनिक दबाव समूहको टोलीसँग भेट गर्दै सभामुखले यस्तो आग्रह गरेका हुन्। हामीले धेरै उपलब्धि हासिल गरेका छौँ, अहिले भइसकेको उपलब्धिप्रति कसैले मन खुम्च्याउनु पर्ने अवस्था छैन। उनले भने यी उपलब्धिको रक्षा गरौँ, थप उपलब्धितर्फ लागौँ। एमलाल खडेल संयोजक रहेको सांसदहरूको दबाव समूहले प्रधानमन्त्रीलाई भेटी जेठ 14 भित्र संविधान निर्माणको काम सक्न आग्रह गर्ने भएको छ। राज्य पुनर्संरचना आयोगको प्रतिवेदन छलफलका लागि संविधान सभा प्रवेश गरेको छ। सभामुखले आइतबार प्रतिवेदनलाई संविधान सभाको पूर्ण बैठकमा प्रवेश गराएका हुन्। कहाँ पठाउने भन्ने अन्यलका कारण 1.5 महिनादेखि अलमलमा रहेको प्रतिवेदनले आज संविधान सभामा प्रवेश पाएको हो। भोलि चैत 13 गतेदेखि 16 गतेसम्म प्रतिवेदनमाथि संविधान सभामा छलफल हुनेछ। माघ 17 गते सरकारलाई बुझाइएको प्रतिवेदन प्रधानमन्त्रीले 19 गते संविधान सभा अध्यक्षलाई हस्तान्तरण गरेका थिए। प्रतिवेदनमा 10 प्रदेश र दलितका लागि अर्को एक गैर भौगोलिक प्रदेशको सिफारिस गरिएको छ। प्रमुख दलको कारण आगामी जेठ 14 भित्र संविधान नबन्ने राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले ठोकुवा गरेका छन्। प्रमुख दल पार्टीगत स्वार्थमा अल्झिएका छन्। थापाले भने त्यसमा पनि माओवादीको सत्ता लिप्साले मुलुक अनिर्णयको बन्दी बन्यो। म्याग्दीमा आइतबार आयोजित पत्रकार भेटघाटमा थापाले शान्ति प्रक्रिया, सेना समायोजन, राज्य पुनर्संरचना जस्ता महत्त्वपूर्ण विषयमा निर्णय नहुँदा शान्ति प्रक्रिया अगाडि नबढेको बताए। सोही पत्रकार भेटघाटमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले दलहरूले शान्ति र संविधानलाई पैसा कमाउने भाँडो बनाएको आरोप लगाए। संविधान निर्माण गर्नभन्दा समयावधि लम्ब्याउन दलहरू चलिरहेका छन्। जबराले भने वर्तमान सरकार अहिलेसम्मकै भ्रष्ट बन्यो। उनले सबै राजनीतिक दलहरूले गणतन्त्र स्वीकार गरेकाले राजतन्त्र फर्कन नसक्ने बताए। सो अवसरमा नेताद्वयले अहिलेसम्म 11 जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी र जनशक्ति पार्टी बीच एकता भइसकेको जानकारी दिएका छन्। यसै गरी सिराहा र बझाङमा चिट चोर्न नदिँदा ढुङ्गामुढा भएको छ। श्रोताहरू तपाईँहरूलाई थाहै छ होला, आजभोलि नेपालमा आइरन गेट मानिने एसएलसीको परीक्षा चलिरहेको छ र यसै विषयमा यो समाचार रहेको छ। सिराहाको भलुवाही परीक्षा केन्द्र अनुगमनमा गएका इलाका प्रशासन कार्यालय लाहानका प्रमुख राजु प्रसाद शाह चढेको गाडीमा अभिभावकले ढुङ्गामुढा गरेका छन्। परीक्षार्थीको चिट खोसेपछि परीक्षा केन्द्र बाहिर जम्मा भएका आक्रोशित अभिभावकले शाहलाई धम्क्याउँदै चिट समेत लुटेका छन्। शुक्रबार अनिवार्य गणित विषयको परीक्षा अनुगमन गर्न शाहको टोली भलुवाही केन्द्र पुगेको थियो। हामी केन्द्र पुग्दा कक्षा कोठाभित्र फ्ल्यापै फ्ल्याप प्रश्नपत्र गरेको हल गरेको कागज देख्यौँ र खोज्न थाल्यौँ। शाहले भने, फ्ल्याप र गाइड बेगल्ती भेटिन थालेपछि हामीले परीक्षार्थीको शरीर जाँच गऱ्यौँ। फ्ल्याप र गाइड नहुने कोही थिएनन्। केन्द्रमा परीक्षा कोठासम्म फ्ल्याप पुर्याउन संलग्न सादा पोसाकका सुरक्षाकर्मीलाई सचेत गराउँदा बाहिर जम्मा भएका अभिभावकले अभद्र व्यवहार गर्दै धम्क्याएको शाहले बताए। बाहिर असामान्य परिस्थिति बनेपछि केन्द्रका सुरक्षाकर्मीलाई गाडी रहेको स्थानसम्म पुर्याइदिन आग्रह गर्दा समेत उनीहरू गएनन्। आफै गाडीसम्म पुग्दा सबै जम्मा भएर कुटकुट भन्न थाले। हामी गाडीमा पसेपछि ढुङ्गामुढा गरे। यसै गरी चिट चोर्याउन नपाएको झोकमा बझाङको सत्यवादी उच्च मावि परीक्षा केन्द्रमा शुक्रबार अभिभावकले ढुङ्गामुढा गरेका छन्। आक्रमणमा परीक्षा सञ्चालन सहयोग समितिका सदस्य निरीक्षक र सुरक्षाकर्मी सहित 7 घाइते भएका छन्। घाइतेमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष पनि घाइते भएका छन्। सदरमुकाम चैनपुर नजिकै रहेको सत्यवादी उच्च मावि परीक्षा केन्द्रमा शुक्रबार गणित विषयको चिट चोराउन अभिभावक जम्मा भएका थिए। उनीहरूलाई प्रहरीले रोकेपछि परीक्षा केन्द्रमा ढुङ्गामुढा भएको हो। यसअघि अङ्ग्रेजी विषयको परीक्षामा समेत अभिभावकले ढुङ्गामुढा गरेका थिए। ढुङ्गा लागेर एक महिला परीक्षार्थी घाइते भएकी थिइन् भने विद्यालय भवनमा क्षति पुगेको थियो। यस वर्ष बझाङको 12 परीक्षा केन्द्रबाट 4,900 एसएलसी दिइरहेका छन्। यसै गरी अर्को एउटा समाचार छ यहाँ श्रोताहरू, तपस्वी बमजनका अनुयायीद्वारा विदेशी महिलासहित 2 बन्धक बनाएका छन्। आफूलाई बुद्धत्व प्राप्त भएको दावी गर्ने रामबहादुर बमजनको संरक्षण गर्दै आएको बोधि श्रवण धर्मसङ्घका कार्यकर्ताले 2 महिलालाई 3 बन्धक बनाएर राखेका छन्। बमजनको तपस्या भङ्ग गर्न खोजेको भन्दै स्लोभाकियाकी मारिची र सिन्धुपाल्चोकी माता आनी नामकी महिलालाई बन्धक बनाइएको हो। इलाका प्रहरी कार्यालय सिमराले पनि 2 महिलालाई सङ्घले बन्धक बनाएर राखेको भन्दै उजुरी परेपछि अनुसन्धान थालेको जनाएको छ। प्रहरी निरीक्षक केपी शर्माले बमजनको तपस्या स्थल भनिएको हलखोरिया जङ्गलमा 2 महिला बन्धक भएको उजुरी परेको र त्यस सम्बन्धमा अनुसन्धान हुँदै गएको बताए। सङ्घका सदस्यसहित केही व्यक्तिसँग बयान लिएको समेत शर्माले जानकारी दिए। बमजनलाई अवरोध पुर्याउन खोजेकाले नियन्त्रणमा लिएको र 15 छाडिने बताएको सङ्घका व्यक्तिलाई उद्धृत गर्दै निरीक्षक केपी शर्माले बताए। श्रोताहरू, अहिलेलाई समाचारको पालो यहीँ सकिएको छ र म कार्यक्रम सुरु गर्न चाहन्छु एउटा मिठो गीतबाट र त्यसपछि मैले पूर्व उसको उद्घोषण गरे अनुसार श्रोताहरू तपाईँलाई हामी आज एक बौद्धिक व्यक्तित्वसँग को कुराकानी सुनाउनेछौँ, उहाँको ज्ञान गुणका कुराहरू सिक्नेछौँ। त्योभन्दा अगाडि चाहिँ एउटा म गीत सुनाउन चाहन्छु र त्यसपछि हामी कार्यक्रमलाई फेरि कन्टिन्यू गर्नेछौँ। अहिलेलाई भने यो मिठो गीत तिमीलाई म के भनौँ, यो स्वर्गीय नारायण गोपालको स्वर सम्राट नारायण गोपालको स्वरमा रहेको गीत हो र यसलाई चाहिँ फेरि रिअरेन्ज गरिएर श्रोताहरूमाझ ल्याइएको छ, तर ओरिजिनल भोइस चाहिँ नारायण गोपालकै रहेको छ र अहिलेलाई सुनाउन चाहन्छु तिमीलाई म के भनौँ।
साझेको शीतल वातावरणमा फूल फुलेको मौसममा यो साझेको शीतल वातावरणमा यो मनलाई कसरी सम्हालु म नपी बेहोस बेहोस भए म कहिले न छुट्ने नशा भनु कि फूल भनु कि जुन भनु
हजुर श्रोताहरू, तपाईँले भर्खरै सुन्नुभयो स्वर्गीय नारायण गोपालको स्वरमा तिमीलाई म के भनौँ, एकदमै मिठो एकदमै सुमधुर स्वर गीत, र यसलाई चाहिँ फेरि रिअरेन्ज गरेर केही म्युजिक थपघट गरेर श्रोतामा आज ल्याइएको थियो, एकदमै साह्रै मिठो गीत। र श्रोताहरू, मैले पूर्व उद्घोष गरे अनुसार आज हामी एकजना विशिष्ट व्यक्तिसँग कुराकानी गर्नेछौँ भनेको थिएँ र उहाँको बारेमा म छोटकरीमा एउटा सानो जानकारी दिन चाहन्छु श्रोताहरू। उहाँको नाम वीरेन्द्र वैष्णव हो। 2001 सालमा जन्मिनुभएका वीरेन्द्र वैष्णवजीले 35 वर्षको लामो समय नेपालको एक सरकारी कर्मचारीको रूपमा देश सेवामा समर्पित गर्नुभयो र हाल रिटायर जीवन बिताउँदै हुनुहुन्छ र धर्म सम्बन्धी राम्रो ज्ञान राख्नुहुन्छ। पञ्चमूल जगत गुरु कृपालुजी महाराजको शिष्य पनि हुनुहुन्छ उहाँ, र उहाँको भागवत मार्ग धार्मिक कृति प्रकाशन भइसकेको छ। श्रोताहरू, तपाईँहरूले यसबाट पनि अड्कल काट्न सक्नुहुन्छ आज हामी के विषयमा उहाँसँग कुराकानी गर्न जाँदैछौँ भनेर। तर त्यो मैले भन्नभन्दा पनि म श्रोताहरू तपाईँहरूलाई म सिधै उहाँसँगको कुराकानी सुनाउन चाहन्छु। वीरेन्द्र वैष्णवज्यू, तपाईँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
हजुर, आज हाम्रो कार्यक्रममा आउनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। तर म यहाँ अब आज हाम्रो कार्यक्रमको पहिलो प्रश्नको स्वरूप, आजको आधुनिक तथा भौतिक युगमा धर्मको महत्त्वका बारेमा जानकारी गराइदिनुहोस् न हामीलाई।
धन्यवाद। सर्वप्रथम आजको वैज्ञानिक भौतिक युगमा धर्मको सान्दर्भिकता कति छ र यो दिन प्रतिदिन कम पनि हुँदै गएको छ।
हजुर,
त्यसमा मूल रूपमा शास्त्रीय आधारमा र भौतिकवादी युगको आधारमा, मोडर्न युगको आधारमा भन्नुभन्दा पहिला म एकचोटि गुरुको स्मरण गर्न चाहन्छु। गुरुर् ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः गुरुसाक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः तस्मै श्रीगुरवे नमः तस्मै श्रीगुरवे नमः श्रीमत्सद्गुरु सरकार की जय। अब धर्म क्यों यस विषयमा अलिकति व्याख्या गर्दा अभ्यास होला। वास्तवमा धर्म भनेको जो धारण गर्न सकिन्छ, धारयति इति धर्म, जो धारण गर्न सकौँ हामी, धारण गर्छ स्वभावले, हाम्रो स्वभावले धारण गर्छ, धेरै कुरा धारण गर्छ, त्यसमा एउटा धर्म पनि पर्छ। अब हाम्रो स्वभावमा धर्म आयो कसरी, यो प्रकृतिजन्य कुरा हो। हामी प्रकृतिजन्य जीव हौँ, प्रकृतिबाट नै हाम्रो शरीर बन्छ, त्यस कारण हाम्रो स्वभाव पनि प्रकृतिबाटै बन्छ। र प्रकृति त्रिगुणात्मक छ, रज तम र सत, भनेपछि रजोगुण तमोगुण र सतोगुण, यो तिनटै गुण हुन्छ हाम्रो स्वभावमा। अब के छ भने कुनै बेला सतोगुणको प्रधानता हुन्छ, कुनै बेला तमोगुणको हुन्छ, कुनै बेला रजोगुणको हुन्छ, यो हाम्रो वातावरणमा र हाम्रो सङ्गतमा भर पर्छ। आज धर्मको सान्दर्भिकता त्यति देखिँदैन, यसको कारण मूल रूपले के हो भने अब शास्त्रीय हिसाबले भन्दाखेरि यो युग धर्म हो, यो कलिकाल हो। कलिकालमा धर्मको ह्रास हुने र धर्म कर्मप्रति मान्छेको उदासीनता रहने र भौतिकवादको आकर्षणले गर्दाखेरि हामी त्यसलाई नै सर्वस्व सम्झने कारण पनि एउटा हो, जसले गर्दाखेरि युग धर्म अनुसार जस्तो अब हामी सतयुगमा, चारवटा युग छन्, सतयुगमा सत प्रधान थियो, सत्यवादी हुन्थे मान्छे र तप गर्थे, तपश्चर्या गर्थे। त्रेतामा यज्ञ प्रधान थियो र तपश्चर्या पनि थियो। द्वापरमा पूजा उपासना प्रधानता थियो र कलिकालमा दानको प्रधानता भन्छन् र साथै यहाँ नामको प्रधानता हो, भगवत नाम मात्रै लिएर पनि उद्धार हुनसक्छ। र यो युगमा किनभने मानिसहरू अल्पायु हुन्छन्, अल्पज्ञ हुन्छन्, आलसी हुन्छन्, यो शास्त्र लेखेको हो, यिनलाई चाहिँ नै खास गरी धर्म कर्ममा त्यति रुचि नै हुँदैन। यस कारणले युग धर्म पनि भन्न सकिन्छ, जसले गर्दाखेरि अहिले धर्मको प्रभाव कम हुँदै गएको छ, यो मान्नुपर्छ र यो सही कुरो हो। अब भौतिकवादी रूपमा हेऱ्यौँ भने अतिशय भौतिकवादले गर्दाखेरि अहिले हामी भौतिकवादलाई नै चरम लक्ष्य मानेर यसैलाई नै सबै कुरो हो, यसै सम्पूर्ण हो, यसलाई नै मानेर हामी गइरहेका छौँ। यो अतिशय भौतिकवाद भनेको एक किसिमले नास्तिकतै हो, यो हामी नास्तिकतातर्फ गइरहेछौँ कि हामी भौतिकवादलाई नै सर्वस्व मानेर गइरहेका छौँ, जसले गर्दाखेरि अध्यात्म हाम्रो छुटिसकेको छ। अब भौतिक हुँदै नहुने होइन, धर्मले पनि भौतिक नहुनु, भौतिक नभइ त हाम्रो कामै चल्दैन, त भौतिकको एउटा सीमा हुनु पर्थ्यो, त्यो सीमा नभइकन अहिले चाहिँ नै अनलिमिटेड रूपमा हामी गरिरहेछौँ, भौतिकवादमा उन्नति गरिरहेछौँ र यो उन्नतिको कुनै एउटा चाहिँ नै सीमा नै गरेका छैनौँ। र उन्नति के छ त हाम्रो वास्तवमा, हाम्रो उन्नति हामीले सम्झन्छौँ के भनेदेखि, यो भौतिकवादमा दुईवटा कुरो छ प्रधान, एउटा त के भने हामी वस्तु र पदार्थको सङ्ग्रह गर्छौँ र दोस्रो त्यसलाई भोग गर्छौँ सुखको लागि, शान्तिको लागि, त्यही त्यति कुरामा सीमित छ भौतिकवाद, एउटा सङ्ग्रह गर्ने एउटा भोग गर्ने। र यो चिज यदि यसैमा आनन्द हामी खोजिरहेछौँ, यसैमा सुख खोजिरहेछौँ, वास्तवमा यसमा सुख छैन। यो कुरा किन भनेदेखि, जुनसुकै हाम्रो भौतिक वस्तुको सुख जुन छ, सुरुमा त त्यति लाग्छ कि एकदम सुखी, यसबाट हामी एकदम आनन्द लिएछौँ, तर कालान्तरमा गएर त्यो बिस्तारै घट्दै 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 गएर त्यो जिरोमा पनि पुग्छ कि त्यसभन्दा पनि तल मानिसमा पनि जान सक्छ, जान्छ। यो एउटा यो भौतिकवादको कुनै पनि सुखको त्यो चाहिँ एउटा अकाट्य नियमै हो कि सधैँ एकनाश रहँदैन, जो चिज घट्दै गएको छ त्यो चिजलाई हामी सत्य पनि भन्दैनौँ। त्यस कारणले यो भौतिकवादको सुख जुन छ, यो क्षणभङ्गुर क्षणिक सुख हो र अनित्य हो, यो सधैँ रहँदैन। यस कारणले यसलाई हामीले सर्वस्व मानेर जाँदाखेरि हामीलाई चाहिँ समस्या के पर्छ भनेदेखि, हामी अध्यात्मबाट धर्मबाट टाढा हुन्छौँ। र धर्म के भनेको छ भनेदेखि, धर्म रक्ष धर्म रक्षति, धर्मलाई रक्षा गर धर्मले तिम्रो रक्षा गर्छ। हामी धर्मलाई रक्षा गर्ने काम यदि गऱ्यौँ भनेदेखि धर्मले हाम्रो रक्षा गर्छ र यो धर्मलाई अब के हो त धर्म भनेको? धर्म भनेको वास्तवमा सत्य हो र सत्य भनेको ईश्वर हो। अब महात्मा गान्धीले भन्नुभएको छ धर्म न दुसर सत्य समान, धर्महरू छँदै छैन, सत्यको समान अरू कुनै धर्मै छैन, सत्य नै धर्म हो र सत्य वास्तवमा भगवानै हो, ईश्वर हो हामी यदि मानौँ भनेदेखि, र भगवान ईश्वर भनेको नै धर्म हो एक किसिमले। त्यस कारणले धर्मको नाश त कहिले हुँदैन, धर्म शाश्वत हो, किनभने ईश्वरको एउटा प्रदत्त धर्म हो। त्यस कारणले यो चाहिँ धर्महरू हाम्रो धर्म या कुनै पनि धर्मलाई शाश्वत धर्म वास्तविक धर्म चाहिँ नाश हुँदैन, यो ईश्वर प्रदत्त हो, उनैको गुण। धर्म के छ? धर्ममा छ सत्य छ, अहिंसा छ, यसमा संयम छ, यसमा के भनेदेखि प्रेम छ, करुणा छ, दया छ र क्षमा छ। यो सब कुरो धर्मको मूल चिज हो। यो बाहेकका जति हुन्छन् त्यो चाहिँ नि धर्म होइन। र यो अब हाम्रो भौतिकवादमा हामी त्यही देखिरहेछौँ, न सत्य छ, न अहिंसा छ, हामी न हाम्रो चाहिँ नि दया छ, सबै कुरो हामी चाहिँ यसको विपरीत गरिरहेका छौँ। त्यस कारणले धर्मको अहिले जुन प्रभाव छ त्यो कम हुँदै गएको छ।
हजुर, धर्मको प्रभाव त कम हुँदै गएको छ भन्नुभयो, तर म यसै प्रसङ्गलाई फेरि कोट्याउन चाहन्छु वीरेन्द्रजी। सनातन हिन्दू धर्म जुन चाहिँ एउटा मूल हिन्दूहरूको एउटा धर्म हो सनातन हिन्दू धर्म भनेर, तर हिन्दू धर्मभित्र पनि विभिन्न एउटा अनुयायीको रूपमा विभिन्न प्रकारका धर्म नै भनौँ न, जस्तै कृष्ण प्रणामी अथवा चाहिँ अरू कुनै होइन त्यस्ता खालका उहरू आइरहेका छन्, त्यो त्यसमा र सनातन हिन्दू धर्ममा कस्तो भिन्नता देख्नुहुन्छ तपाईँ?
यसमा के छ भने, यसमा अब सनातन हिन्दू धर्म भनेको जसको कुनै प्रवर्तक छैन, यो मूल रूपले अनादि हो, जसमा कुनै डेट छैन कि यो डेटबाट आएको भन्ने छैन। त्यो सनातन धर्म सबै धर्मको मूल हो, सबै धर्मको जननी हो। यसैबाट यस किनभने यो डेट यो धर्म हुँदाखेरि अरू कुनै धर्म थिएन, यो धर्म कहिलेदेखि आयो? यो अनादि हो, जहिलेदेखि सृष्टि छ त्यहीदेखि धर्म छ, यो सनातन धर्म। त्यस कारणले यसलाई सनातन भन्यो, जे हिजो पनि थियो आज पनि छ र भोलि पनि रहनेछ। अब यसमा विभिन्न जुन अब यहाँले जुन भन्नुभयो कृष्ण प्रणामी या विभिन्न सम्प्रदायहरू छन् त्यो चाहिँ सनातन धर्मभित्रैकै हो, त्यो सनातन धर्मभन्दा बाहिरको होइन। र त्यो एउटा के भनेदेखि एउटा हाँगा समातेर ल ठिक छ यसबाट हामी पुग्नु छ जरामा, जरा पुग्ने बाटो त्यो पनि एउटा हो। र हाम्रो के छ भनेदेखि हामी सनातन धर्ममा विभिन्न जुन यो आयो यो सम्प्रदायहरू अथवा जो आयो यो एउटा समयको माग पनि हो। मान्छेलाई के अहिले के भने धेरै साधना गर्ने, धेरै तपस्या गर्ने, जप तप व्रत उपवास गर्ने त्यति नभएको हुनाले एउटा सजिलो बाटो खोज्ने यो सनातन धर्ममा चाहिँ नि गर्यो। तर सनातन धर्ममा 33 कोटि देवताहरू भनेछन्, 33 कोटि भनेको 33 करोड हो, र वास्तवमा 33 करोड देवतालाई मान्न हामी सक्छौँ न? यो 33 करोड देवतै हो भने कुन देवताले सही मूल देवता कुन हो त्यो प्रश्न बुझन्छ। र त्यसैले यसलाई समप गर्दाखेरि हामी के भन्न सक्छौँ भने यो हाम्रो हिन्दू धर्म सनातन धर्म, हिन्दू धर्म त कहीँ खास भनेको छैन, कुनै गीता महाभारतमा हिन्दू भनेर कहीँ तोकेको छैन, सनातन धर्म हो। सनातन धर्ममा हामी हिन्दूहरू जुन सिन्धु घाटीमा थियौँ मान्यौँ र त्यसलाई चाहिँ सिन्धी भाषाले चाहिँ हिन्दूलाई सिन्धु भन्छन्, उनीहरूले सिन्धुलाई हिन्दू भन्छ थाले र यस कारणले हामी हिन्दू भयौँ र वास्तवमा यो सनातन धर्ममा पनि मिल्यौँ हामी। अब यो 33 कोटि देवतामा 5 वटाले मुख्य हामीले देवता मानेछौँ, 5 वटा अब भगवान् मान्यता दिएछ, त्यसमा शिव विष्णु दुर्गा गणेश र सूर्य अथवा नारायण, यति एउटा 5 वटा देवता सबै देवताको मूलमा छन्। यसैबाट हाम्रो अरू जति छन् ब्रह्मादेखि लिएर इन्द्रसम्म सबै देवताको के छ भने आयु छ र नाशवान छन्, उनीहरू शाश्वत होइन, यी 5 देवहरू शाश्वत हो। यो सूर्य जुन नारायण भने मैले यो सूर्य पनि होइन जुन हामी आकाशमा उदाउँछौँ त्यो सूर्य होइन, वास्तवमा त्यो सूर्य चाहिँ अब त्यो अर्कै छ जो कि नारायणको रूपमा छन्, त्यो नारायणको रूपमा भन्छौँ। यस कारणले 5 वटा देवताभित्रै सबै आउँछ सञ्जय बाबु, यसमा केही फरक छैन। कुनै कुनै अब भनौँ न जुनसुकै हाङ्गोबाट गए पनि मुख्य कुरो के हो भने हामी त्यहाँ पुग्न सक्ने त्यो बाटो बताउँछ कि बताउँदैन, त्यो बताउनुको लागि अब हामीमा एउटा श्रद्धा र विश्वासको यदि छ भनेदेखि श्रद्धा विश्वासको लागि हाम्रो भनौँ मूल जगतगुरु जो भगवान् शङ्करको अवतार हुनुहुन्थ्यो शङ्कराचार्यले भन्नुभएको छ के हो यो श्रद्धा भनेको, त उहाँले के भन्नुभएको छ आफ्नो परिभाषामा दिनुभएको छ, गुरु वेदान्त वाक्यसु दृढो विश्वास इति श्रद्धा। गुरु वेदान्त वाक्यसु, गुरु वेदान्तको वाक्यमाथि दृढ विश्वास गर्नेले नै लाई नै श्रद्धा भनिन्छ। त हामीलाई अहिले सङ्कट के छ भने हामीलाई विश्वासको सङ्कट छ, हामीलाई हाम्रो शास्त्रमाथि विश्वास छैन, हामी सही गुरु पनि पाउँदैनौँ, जस कारणले हामी चाहिँ अलिकति बरालिएका छौँ र वास्तवमा विभिन्न ऊ आएर पनि केही हुँदैन, त्यसले सनातन धर्मभित्रकै विभिन्न हाँगाबिङ्गाहरू हुन् यो सम्झेर हामी त्यसलाई अर्कै हो भन्न पनि मिल्दैन।
हजुर, अब सबै यो एउटा धर्म सनातन धर्मभित्रका हाँगाबिङ्गा हुन् जसलाई चाहिँ समातेर जरासम्म पुग्न सकिन्छ भनेर यहाँले भन्नुभयो, एकदमै मार्मिक कुरो। र अर्को एउटा कुरा चाहिँ मलाई जान्न लागेको इच्छा लागेको के भन्दाखेरि, आजको हाम्रो अति व्यस्त समाज छ होइन, समाज एकदमै समाज भनौँ मानिसहरू एकदमै व्यस्त छन् र यस व्यस्तताको बावजुद पनि धर्मप्रतिको चेतना अभिवृद्धि कसरी गर्न सकिन्छ होला आजको हाम्रो व्यस्तता व्यस्तपूर्ण यो समाजमा, यसबारेमा केही जानकारी गराउनुहोस् न।
एकदम राम्रो कुरा। हामी अब भौतिकवादी युगमा छौँ, यसमा कुनै शङ्का रहन्न, वैज्ञानिक युगमा छौँ। धेरै कुरा हामी के भने एउटा कसौटीमा एउटा त्यहाँ एक्सपेरिमेन्टमा जान चाहन्छौँ कि यो सही हो कि होइन, यो पनि आफ्नो ठाउँमा ठिक छ। धर्म पनि हामी त्यस्तो गर्न सक्छौँ र सबभन्दा हाम्रो यो नयाँ पिँढी जुन छ जसमा धर्म सम्बन्धी केही ज्ञान छैन र उहाँहरूमा धर्मप्रति त वास्तवमा यो बाबुबाजेले मानेकोले मात्रै छैन, ल कहिलेकाहीँ मन्दिर गइहालौँ भन्ने मात्रै हो, वास्तवमा आस्था र विश्वासको कमी छ। यसको मूल कारण त सबभन्दा पहिला हामी खोज्दै जाँदाखेरि हाम्रो शिक्षा पद्धतिमा चाहिँ धर्म सम्बन्धीको कख पनि सिकाइँदैन र पढाइँदैन न केही भनिँदैन। शिक्षा पद्धतिमा मूल कुरो हामी देख्छौँ ल्याकिङ, हाम्रो जुन एउटा कमी छ मूल कुरो, हाम्रो बच्चादेखि नै हामी धर्म सम्बन्धी एकदम ब्लाइन्ड हुन्छौँ। र दोस्रो यसो हेर्दाखेरि हाम्रो घराइसी र सामाजिक वातावरण जुन छ यो पनि हामीलाई चाहिँ धर्म सम्बन्धी केही पनि कुरा गर्दैन। र तेस्रो चाहिँ अति भौतिकवादित बाधिता जुन अहिले चाहिँ सारीतिर चारीतिर हामी हाम्रो छ जुनसुकै देशमा पनि भौतिकवाद हाबी छ, यसले गर्दाखेरि यो हामी व्यस्ततामा पनि हामी चाहिँ के गरिरहेछौँ धर्मले छोडिरहेछौँ। यसलाई न यसलाई पनि हामी अँगाल्नको लागि हामीले केही गर्नु पर्दैन। हामी साधारणतया हामी आफ्नो भौतिकताको एउटा भाग हो। धर्म भनेको दुई किसिमको भनेछ, एउटा भौतिक धर्म र एउटा आध्यात्मिक धर्म। यो भौतिक पनि धर्मै हो, यो शरीर सम्बन्धी धर्म हो। शरीरको लागि सुखको लागि हामी जे गर्छौँ सांसारिक धर्म त्यो चाहिँ भनौँ भौतिक धर्म हो। भौतिक धर्मलाई गीताले अपराध धर्म भनेछ, निकृष्ट धर्म, यसलाई राम्रो मानेको छैन। र आध्यात्मिक धर्म जुन भनेछ त्यो आध्यात्मिक धर्म के हो भनेदेखि जो हाम्रो चाहिँ ईश्वरप्रतिको चिन्तन गर्ने, ईश्वरको प्रतिको एउटा समर्पण भाव ल्याउने र ईश्वरी मार्गमा हिँड्ने त्यो चाहिँ पराधर्म हो भनेपछि उत्तम धर्म मानिन्छ। अब यो हामी दुवै धर्मलाई मान्नुपर्छ। भौतिकवाद बिना अध्यात्मवाद पनि चल्दैन, अध्यात्मलाई भौतिकको सपोर्ट मतलब आश्रय चाहिन्छ र भौतिक पनि बिना अध्यात्मको आश्रयले लङ्ग्रो हुन्छ। त्यो यसले शान्ति दिँदैन, यसले सुख दिँदैन। यो सुख जुन हामी खोजिरहेको छौँ यो सुखहरू एकदम क्षणिक क्षणभङ्गुर र अनित्य हो, यो रहनेवाला छैन। संसारको कुनै पनि सुख रहनेवाला छैन, त्यस कारणले यो शाश्वत होइन, यो पर्मानेन्ट होइन, टेम्पोररी हो। हामीले चाहियो पर्मानेन्ट सुख, जो सुख हामी अध्यात्ममा गएर फेला पर्छौँ, ईश्वरी मार्गमा गएर फेला पर्छौँ र यसको लागि हाम्रो एउटा प्रयास सानो रूपले हुनुपर्छ। त्यो सानो प्रयासको लागि अरू केही होइन, मुख्य हामी के भनेदेखि हामीमा एउटा जुन विवेक छ त्यो विवेक आउनुपर्छ। त्यो बुद्धि जब खारिन्छ, बुद्धिको एउटा भनौँ निचोड, त्यसलाई भन्छौँ हामी विवेक भन्छौँ, त्यो चाहिँ कुनै महापुरुषको सान्निध्यमा हामी प्राप्त गर्न सक्छौँ। त्यसैले अहिलेको व्यक्तिले पनि कुनै न कुनै बेला सत्सङ्ग गर्नुपर्छ, तर सत्सङ्गबाट नै उनमा एउटा चाहिँ अब ईश्वरीय चेतना या आध्यात्मिक चेतनाको विकास हुनसक्छ। यसको लागि समय निकाल्नुपर्छ। अब समय छैन त्यो भन्न पनि मिल्दैन, आखिर त्यो पनि एउटा हाम्रो लाइफको पार्ट हो। होइन भने धर्ममा हामी एकदम ऊ भएर जिरो भएर गयौँ भनेदेखि हामीलाई अन्तमा गएर पछितो हुन्छ।
हजुर, अब जस्तो भन्ने गरिन्छ धर्म जतिसुकै भए पनि आत्मा र परमात्मा भनेको एकै हो, यसलाई सनातन हिन्दू धर्मले कसरी व्याख्या गर्दछ?
हजुर, वास्तवमा आत्मालाई सम्पूर्ण कोही धर्मले मानेको छ र आत्मा ईश्वर होइन पनि होइन, आत्मा पनि आत्मदेव अथवा भगवानै हो, ईश्वरै हो। तर वास्तवमा यो माथि फेरि परम आत्मा भनेका छन् जुन हाम्रो सुपर गड भनौँ अथवा जे भनौँ, आत्मा मात्रै सम्पूर्ण होइन। हाम्रो सनातन धर्मले के भन्छ भने आत्मा परमात्माबाट आउँछ। यदि आत्मा मात्रै भगवान हो भनेदेखि आत्मा त सबैमा छन्, यो सारा संसारको अनन्त जीव छन् र आत्मा अनन्त छ र भगवान भनेको एउटै छ, त्यो परमात्मा जसलाई हामी भन्छौँ त्यसलाई चाहे अब दुई किसिमले मान्न सक्छौँ, जस्तो अद्वैतवादी द्वैतवादी छ, अद्वैतवादीले के भनेदेखि यसलाई चाहिने निराकार निर्गुण सनातन ब्रह्म भन्छन्, द्वैतवादीले जो त्यो कि साकार सगुण र सविशेष ब्रह्मको रूपमा मानेका छन्। त्यस कारणले यो दुवै आफ्नो भाग छ र आत्मा भनेको अनन्त छन्। यो 84 लाख जीव छ, ती तिनवटा हाम्रो लोक छ, त्रिभुवन भन्छौँ, स्व भुव र भू स्व र भुव भनेपछि पृथ्वीलोक, भूलोक र अन्तरिक्ष लोक र स्वर्गलोक, यो तिनै लोकमा 84 लाख जीव छन्। यो सबै स्वर्गलोक पनि पर्छ, अन्तरिक्ष लोक पर्छ, यो मृत्युलोक पनि पर्छ। यो सबै चाहिँ नै आत्मा, यसमा कुनै के नै यति नै छ भन्ने किटान छैन। यो आत्मा अब भेरे हाम्रो जीवात्मा विभिन्न छन्, विभिन्न मतलब करोडौँ अर्बौँमा छन् अथवा सनातन के भनेदेखि यसलाई अनन्त पनि भन्न सकिन्छ, तर ईश्वर त एउटै हो। हामी त्यो भन्छौँ ईश्वर एउटै हो। ईश्वर जब आत्मालाई ईश्वर मान्नुहुन्छ भने के त सबै अब यो करोडौँ ईश्वर त हुँदैन, आत्मा त करोडौँ छन् कि आत्मा एउटै भए त हुन्थ्यो। अब कोही कोहीले के भन्छन् एउटै आत्मा स्वयं बाँडेका छन्। एउटै आत्मा स्वयं बाँडेको भए सबैको एउटै गति हुनु पर्थ्यो। एउटै आत्मा स्वयं भएको भए जो तपाईँमा छ त्यो मेरोमा छ भने जो तपाईँलाई रिजल्ट हुन्छ वही रिजल्ट मलाई पनि हुनु पर्थ्यो, त्यो त हुँदैन। सबैको आफ्नो आफ्नो हिसाबले कर्मफल कर्मफल भोग्नुपर्छ। त्यो कर्मफल आफ्नो आफ्नो भएको हुनाले यो आत्मा पनि फरक फरक छ, र त्यो अंश चाहिँ उनैको हो, उनैको अंशले सबैलाई चाहिँ समेटेको छ। तर ईश्वर एउटा हुन् अथवा परमात्मा एउटै हुन्, तिनैको चाहिँ नै अंशहरू छन्। त अंश यस्तोमा यो होइन कि उनको टुक्रा पनि होइन, फेरि हामी शक्ति हौँ, आत्मा भनेको उनको शक्ति हो। जस्तो एउटा भनौँ न अब पहाड छ, पहाडको एउटा सानो ढुङ्गा त्यस्तो, या समुद्रको एउटा पानीको थोपा, त्यस्तै किसिमको आत्मा हो। समुद्र महासमुद्र त ईश्वर स्वयं भए र उनको एउटा थोपा पानी हो, त्यो पानी नै समुद्र पनि हो, पानी पनि समुद्रै हो। अथवा अब भनौँ तर पानी समुद्र हो भन्न मिल्दैन, ऊ चाहिँ एउटा के भने सूक्ष्म रूप मात्रै, एउटा युनिट मात्रै हो, तर मूल चाहिँ के हो भने समुद्र हो। त्यस्तै आगोको एउटा फिलुङ्गो भनौँ, त्यो चाहिँ नै मै सम्पूर्ण आगो हुँ भन्न मिल्दैन, तर आगै हो, ऊ पनि आगै हो। जस्तो सूर्यको किरण छ, सूर्यबाट आएको किरण हो, किरण सूर्यकै शक्ति हो, तर आफ्नो किरणले त्यो प्रकाशले म सूर्य हुँ भन्न मिल्दैन, चन्द्रमाको प्रकाशले म चन्द्रमा हुँ भन्न मिल्दैन, आगोको रूपले म आगो मिल्दैन। त्यस्तै आत्माले म परमात्मा हुँ भन्ने जुन व्याख्या छ त्यो सनातन धर्मले मान्दैन। आत्मा बेग्लै हो, परमात्मा बेग्लै हो।
हजुर, अब तपाईँले भनेअनुसार आत्मा र परमात्मा चाहिँ फरक छ होइन, तर अब मैले पहिला तपाईँलाई अगाडि सोधेको थिएँ आजभोलिको व्यस्तता यो उमा छ होइन, तर कर्म नगरीको पनि मान्छेहरूले धर्मको पछाडि लागेर मात्रै पनि मिल्दैन, कर्म पनि गर्नुपर्छ होइन, तर धर्म र कर्म कसरी परिभाषित गर्नुहुन्छ यी दुई शब्दलाई?
अब कर्म पनि धर्मै हो, तिनवटा मार्ग जुन बताएका छन् गीताले, कर्म मार्ग अथवा कर्मयोग, दोस्रो ज्ञान योग र तेस्रो चाहिँ भक्ति योग। तर कर्म धर्मबाट विलग हुँदैन, अलग पनि गर्न मिल्दैन। हाम्रो जुन जीव छ नि, जीव आत्मा हो, कर्म बेगर रहन सक्दैन। यो प्राकृतिक रूपले पनि हामीलाई कर्म गर्नै पर्छ र कर्म गर्न अनिवार्य छ हामीलाई। अकर्मण्य भएर कोही पनि बस्न सक्दैन। अकर्मण्य भने हाम्रो आफ्नो उद्यम, त्यो हाम्रो आफ्नो के अरे उसको लागि खाने पिउने बस्ने आफ्नो आवश्यकताको लागि होइन। तपाईँ जुनसुकै गर्नुहोस्, चाहे चाहिँ बिना प्रोडक्टिभ या अनप्रोडक्टिभ जेसुकै गरे पनि कर्म तपाईँले गर्नैपर्छ। यो हाम्रो स्वभावको बाध्यता हो, त्यो हामीले कर्म नगरिकन हामी रहन सक्दैनौँ। त्यस कारणले कर्म प्रधान हो, कर्म बिना हाम्रो यस्तो त रहँदैन। तर कर्म हामीले गर्दाखेरि कस्तो कर्म गरेर कर्मबाट हामी ईश्वरसम्म पुग्ने बाटो यो पनि हो, एउटा कर्म मार्ग पनि हो। त्यो कर्म गरेर हामी ईश्वरसम्म पुग्न सक्छौँ भने त्यो कस्तो कर्म हो? त्यो कस्तो कर्म हो भने त्यो कर्म अरूको लागि निष्काम भावले गर्ने, जस्तै परोपकारी भन्छ, कर्मयोगी भन्छौँ, त्यो आफ्नो फाइदा नसोचेर आफ्नो तन मन धनले अरूको लागि गर्ने, आफ्नो समेत अरूको लागि जो समेत तत्पर हुन्छ, अथवा जो आफ्नो कर्मलाई ईश्वरमा समर्पित गर्छ, ईश्वरको चिन्तन गरेर म हजुरकै कार्यमा संलग्न छु त्यो भनेर कर्म गर्छ भनेपछि त्यो कर्मले पूजा, त्यो कर्म पूजा हुन्छ, त्यो ईश्वरको पूजा हो र यसबाट परम सिद्धि प्राप्त हुन्छ। त्यसैले कर्म त गर्नै पर्छ, कर्मको हाम्रो बाध्यता पनि हो। र कर्म मूलमा तीन प्रकारको हुन्छ, एउटा हेर्नुहोस्, एउटा शुभ कर्म, एउटा अशुभ कर्म, एउटा शुभाशुभ कर्म जसमा शुभ अशुभ दुवै हुन्छ. अब यो शुभ कर्म के भयो त, शुभ कर्म हामी भन्छौँ, अब धर्मले जे भन्छ, शास्त्र विहित शास्त्रले जे भनेको छ त्यो शुभ कर्म हो. जस्तो के भनेको छ, सत्य बोल्नुपर्छ, अहिंसा गर्नुपर्छ, हामीले चाहिँ दया गर्नुपर्छ, क्षमा गर्नुपर्छ, हामीमा करुणा हुनुपर्छ, हामी के भनेदेखि अब संयममा रहनुपर्छ, आफ्नो रीतिरिवाज आफ्नो चाहिँ धर्मले पालन गर्नुपर्छ, यो 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 सब हो. अब यो यो सब कर्म हामीले गर्नुपर्छ, यो शुभ कर्म हो. अब यसको विपरीत जुन हुन्छ, अब भनौँ न हिंसा गर्नु, अब क्रोध गर्नु, झै झगडा गर्नु, यो सब अशुभ कर्म हो अनि पाप कर्म हो. अब तेस्रो हुन्छ एउटा के भने शुभाशुभ दुवै मिक्सर मिक्स कर्म हुन्छ. त शुभ कर्म गरेपछि हामीले चाहिँ स्वर्ग पाउँछौँ, शास्त्रले त्यो भनेको छ. अशुभ कर्म गरेपछि हामीलाई नरक हुन्छ, र शुभाशुभ दुवै गरेपछि हामीलाई पृथ्वीमा फेरि मनुष्य यस्ता योनिमा हाम्रो जन्म हुन्छ. अब यो यो सबै कर्म बाहेकको एउटा कर्म छ जो अकर्म हो, त्यो कर्मै होइन. त्यो कर्म नगरेर पनि बस्ने हुन्छन् तर कर्म गर्छन्, त्यो त्यसलाई कर्म गरिँदैन. त्यो हुन्छ महापुरुष र भगवान्को अवतार. भगवान्को अवतार जुन आउँछन् यहाँ पृथ्वीमा, हामी अवतार मान्छौँ, अब त्यो अवतारले कर्म गर्नु आवश्यक छैन, किनभने उनलाई नपुग्यो केही पनि छैन. अब भगवान्ले स्वयं गीतामा भन्नुभएको छ कि मलाई तिनै कालमा कुनै नपुग्ने चिज होइन, त्रिभुवनमा कुनै पनि चिज नपुगेको होइन, तर तैपनि म कर्म सतत गरिरहेको छु, निरन्तर गरिरहेको छु. यस कारणले कि महाजनो गतोस पन्थ, महा जो श्रेष्ठ व्यक्ति जुन बाटो हिँड्छन् त्यसैमा अरूहरूले पनि हिँड्छन्, त्यसले गर्दाखेरि म त कर्म गरेन भने समाज चाहिँ नष्ट हुन्छ, समाजले पनि फेरि कर्म गर्दैन, ईश्वरले कर्म गरेन. त्यसैले ईश्वरले पनि कर्म गर्नुपर्छ, महापुरुषले पनि कर्म गर्नुपर्छ, र त्यो कर्मलाई कर्म गनिँदैन, किन पाप पनि हुँदैन त्यसमा, त्यसमा कुनै कर्म फल हुँदैन. महापुरुषले गरेको पनि त्यो अकर्मै हो, त्यो कर्म होइन. अवतारले गर्दा पनि अवतार र महापुरुषमा खास अन्तर पनि छैन, महापुरुषै अवतारकै रूपमा लिएका भन्छौँ. महापुरुषको परिभाषा फेरि के छ भनेदेखि, यो श्रोत्रिय भनेपछि चार वेद र छ शास्त्रको ज्ञाता जो छ त्यो चाहिँ महापुरुष हो, र अवतार त अवतार त भगवान्को कुनै बेला चाहिँ यहाँ आउँछन्. अब यो त गीतामा पनि भनेको छ, यदा यदा धर्मस्य ग्लानि ग्लानिर्भवति भारत, अभ्युत्थानम धर्मस्य, धर्म बनाउनलाई होइन अभ्युत्थानम उत्थान गर्नको, अभ्युत्थानम धर्मस्य तदात्मानम सृजाम्यहम् परित्राणाय साधूनां विनाशाय दुष्कृतम् धर्म संस्थापनार्थाय सम्भवामि युगे युगे. मतलब भगवान स्वयंले यो कुरा कमिट गर्नुभएको छ, धर्मको जब अधर्म बढ्छ त्यो बेला चाहिँ ईश्वरको यहाँ उत्पत्ति र एउटा प्रादुर्भाव अवतार हुन्छ.
हजुर, ओभरअल भन्नुपर्दाखेरि कर्म नै एउटा एक एक किसिमले धर्म पनि हो, होइन?
हजुर हजुर हजुर, हो, कर्म धर्म हो.
हजुर, वीरेन्द्र वैष्णवजी यहाँसम्म आइदिनु भयो, हामीलाई ज्ञान गुणका कुराहरू धर्म सम्बन्धी धेरै राम्रो जानकारी गराइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद. र कार्यक्रममा जाँदा जाँदै यहाँलाई भन्न मन लागेका केही थप ज्ञान गुणका कुरा छन् भने भन्न सक्नुहुन्छ?
धन्यवाद. मलाई आज यसरी आएर स्टुडियोमा दुई शब्द केही जानेको मैले व्यक्त गर्न पाएँ, यो सबै आयोजक र हाम्रो अब नाम
नलिउँ नाम लिँदा पनि केही फरक पर्दैन,
त्यस कारणले यहाँहरूले जुन मलाई एउटा मौका दिनुभयो म ज्यादै यसबाट उत्साहित छु, र सायद यस्तो मेरो चाहिँ कुनै अब सेवाको लागि भविष्यमा पनि केही आवश्यक पर्छ भने त्यो पनि म सधैँ तत्पर रहन्छु. र म एक मिनट यदि मलाई टाइम दिनुहुन्छ भने एक दुई लाइनको एउटा भजन, दुई लाइनको मात्रै,
हजुर हजुर,
त्यो पनि यसो गोविन्दको उसमा, भज गिरिधर गोविन्द गोपाल, भज गिरिधर गोविन्द गोपाल, भज मुरली मनोहर नन्दलाल, भज गिरिधर गोविन्द गोपाल, भज गिरिधर गोविन्द गोपाल, भज मुरली मनोहर नन्दलाल, भज मुरली मनोहर नन्दलाल. जय हो. धन्यवाद
हजुर, धेरै धेरै धन्यवाद वैष्णवजी। र श्रोताहरू, भर्खरै सुन्नुभयो तपाईँहरूले, हामीले कुराकानी गरेका थियौँ वीरेन्द्र वैष्णवजीसँग धर्म संस्कृतिका बारेमा। श्रोताहरू, तपाईँहरूलाई उहाँका कुराहरू मन पऱ्यो होला, ज्ञान गुणका कुरा मन पराउनु भयो होला, सुन्नुभयो होला भन्ने आशा लिएका छौँ हामीले। र श्रोताहरू, अहिले चाहिँ फेरि एउटा अब गीत सुनाउने तर्खरमा छु म। यो चलचित्र अपवादबाट ल्याएको छु मैले, ए दौतरी, एकदमै बिल्कुलै नयाँ गीत, भोइस अफ साङ्ग्रिलामा बिल्कुलै नयाँ गीत ए दौतरी। अहिलेलाई सुनौ श्रोताहरू यो गीत। हजुर श्रोताहरू, तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्ग्रिला रेडियो एडिलेड 101.5 मेगा हर्जमा। र अहिले म तपाईँको साथमा छु सञ्जय। र यदि तपाईँ यसलाई अनलाइन सुन्न चाहनुहुन्छ भने www.radioadelaide.edu.au गएर सुन्न सक्नुहुन्छ। र यदि यो कार्यक्रम यदि तपाईँ फुर्सदको समयमा सुन्न चाहनुहुन्छ भनेदेखि www.ipajournal.com गएर पनि यहाँहरूले यो कार्यक्रमको कार्यक्रम सुन्न सक्नुहुन्छ, फेरि सुन्न सक्नुहुन्छ। र श्रोताहरू, अहिले भर्खरै मैले तपाईँहरूलाई एकदमै बिल्कुलै नयाँ गीत सुनाएँ, ए दौतरी भन्ने भन्दै थिएँ गायक यहाँ। यो थियो चलचित्र अपवादको, नयाँ चलचित्र अपवादको एउटा सुमधुर गीत सुनाएँ मैले श्रोताहरू तपाईँलाई। र श्रोताहरू, यसै क्रममा एउटा सूचना यहाँ रहेको छ। आगामी अप्रिल 1 तारिक अर्थात् नेक्स्ट सन्डे नेपाल अस्ट्रेलिया मैत्री सङ्घको आयोजनामा बाम्बु पार्टी हुँदैछ। हरेक वर्ष हुने यो कार्यक्रम को मुख्य उद्देश्य आर्थिक सङ्कलन गर्ने र उक्त सङ्कलित रकम चितवनको माडीमा सञ्चालित विभिन्न प्रोजेक्ट मार्फत माडीवासी विपन्न वर्गका जनताहरूको जीवनस्तर उकास्ने रहेको छ। यो बाम्बु पार्टीको संज्ञा दिएको उक्त कार्यक्रम जोन मेलोसिपको रोस्टन पार्कमा रहेको घरमा हुँदैछ। पार्टी अपराह्न 1 बजेदेखि सुरु हुनेछ। श्रोताहरू, तपाईँ पनि उक्त पार्टीमा सहभागी हुन सक्नुहुन्छ र यदि जान चाहनुहुन्छ भने तपाईँले अथवा चाहिँ यसबारेमा अझ विस्तृत रूपमा जानकारी लिन चाहनुहुन्छ भनेदेखि तपाईँलाई म यो नम्बर दिन चाहँदैछु। नम्बर रहेको छ 0423209376। हजुर, नम्बर म पुनः एकपटक भन्दैछु 0423209376। यदि तपाईँ यस नम्बरमा फोन मार्फत सम्पर्क गर्न सक्नुहुन्छ र यसको यस कार्यक्रमका बारेमा अझ विस्तृत रूपमा जानकारी लिन सक्नुहुनेछ श्रोताहरू। र श्रोताहरू, फेरि पनि म गीत सङ्गीततिरै लाग्दैछु। हामीले कुराकानी धेरै गरिसकेका छौँ, श्रोताहरूलाई गीत सुन्न पनि मन लागिरहेको होला र यसै क्रममा म एउटा अर्को नयाँ अर्को एउटा गीत सुनाउन गइरहेको छु अहिले। जब प्रेम भन्ने यो गीत चाहिँ एकदमै पुरानो गीत हो। यसलाई पन्ना काजीले गाउनु भएको थियो। यसको रचना बालकृष्ण समले गर्नुभएको थियो र अहिले चाहिँ यस गीतलाई पवित्रमान साक्यले फेरि रेकर्ड गराएर श्रोताहरू माझ ल्याउनु भएको छ। अहिलेलाई म श्रोताहरू तपाईँहरूलाई राख्दैछु जब प्रेम यो पवित्रमान साक्यको स्वरमा।
जब प्रेम छुट्यो हाम्रो रोएर के गरौँ, जब प्रेम छुट्यो हाम्रो रोएर के गरौँ, तिमी बिना म जाऊँ कहाँ, अब कसको आस गरौँ, अब कसको आस गरौँ, हाम्रो
श्रोताहरू, भर्खरै सुन्नुभयो यो एकदमै मिठो गीत. अहिले पवित्रमान साक्यजीले गाउनुभएको थियो, तर ओरिजिनलमा यसलाई चाहिँ पन्ना काजीले गाउनुभएको थियो. एकदमै पुरानो गीत. र श्रोताहरू, यसै क्रममा हामीसँग कवि भट्टजी फोनमा अनलाइन हुनुहुन्छ र उहाँसँग म केही कुराकानी गर्न गइरहेको छु. श्रोताहरू, उहाँसँग कुराकानी गर्नभन्दा पहिला म सानो जानकारी गराउन के चाहन्छु भने, यहाँहरूलाई साउथ अस्ट्रेलियाको एडिलेडमा एउटा नेपाली धर्म नेपाली पशुपतिनाथ र स्वयं बुद्धको मन्दिर बनाउने एउटा अभियानमा लाग्नुभएको छ. यहाँ साउथ अस्ट्रेलियामा बस्दै आउनुभएका कवि भट्ट लगायत नेपाली कम्युनिटीका केही व्यक्तिहरू, र यसै क्रममा हिजो फेरि एउटा मिटिङ बसेर सो पशुपतिनाथ शिवको मन्दिर र बुद्धको मन्दिर बनाउने कुरामा एउटा राम्रो मिटिङमा राम्रो एउटा निर्णय भएको छ भन्ने यहाँ खबर आएको थियो, र यसै विषयलाई लिएर हामी कवि भट्टजीसँग कुराकानी गर्न गइरहेका छौँ. कविजी, स्वागत छ तपाईँलाई कार्यक्रममा.
हजुर, धन्यवाद. हजुर
हजुर, अनि हामीले त यसभन्दा अघि पनि भोइस अफ साङ्ग्रिलाको साङ्ग्रिला मार्फत हामीले हजुरहरूको एउटा यो मिसनमा जुन मिसन भनौँ एउटा मल्टिकल्चरल सेन्टर इस्टाब्लिस गर्ने लक्ष्य लिएर जुन अघि बढ्नुभएको छ त्यसबारेमा हामीले श्रोताहरूलाई जानकारी गराइसकेका छौँ, र त्यसबाहेक पनि हिजो भएको हजुरहरूको मिटिङमा के निर्णय भयो र कस्तो खालको सहयोगको यहाँ अपेक्षा आएको छ यहाँलाई?
हजुर, यहाँहरूलाई धेरै धेरै धन्यवाद छ. यहाँहरूले हाम्रो लागि एकदमै राम्रो हिसाबले होइन टाइम टाइममा भनिदिनु भएको छ, यसको लागि धेरै धेरै धन्यवाद छ. अब हिजो सामान्य कुरा हुँदा हामीले दुई तिनवटा राम्रै निर्णयहरू गरेका छौँ, र त्यसमा हामी होइन खुसी र आशावादी छौँ कि छिट्टै हामी वीरेन्द्र वैष्णवजीले भने जस्तै हामी पनि नाम सङ्कीर्तनलाई अगाडि बढाउनलाई कमसे कम एउटा स्थल होइन थलो हाम्रो बनोस् भन्ने हामीले राखेका छौँ, आश राखेका छौँ. र त्यसमा हामीले अब विधान बनाउनुको लागि दुई हप्ताभित्र कमसेकम पनि एउटा सामान्य फर्मेट भनौँ न एउटा विधानको खाका हामी कोर्न सकौँ भनेर हामीले सुनिल शर्माजीलाई जिम्मा दिएका छौँ, र त्यसमा राजु उपाध्यायजी हुनुहुन्छ अनि पङ्कज दयानिधि पङ्कज पनि हुनुहुन्छ, त्यसमा म छु र अरू साथीहरू जो पनि होइन इच्छुक हुनुहुन्छ उहाँहरू पनि आउन सक्नुहुन्छ, र अरू साथीहरूसँग पनि सल्लाह हुँदैछ. एउटा कुरा त्यो हुँदैछ भने दुई हप्ताभित्र हामी विधान कमसे कम पनि हामी एक कपी हामी होइन सामान्य कपी बनाएर सबैलाई छलफलको लागि बाँध्ने कुरा गरेका छौँ. त्यसपछि अर्को सनत आचार्यजी हुनुहुन्छ, उहाँलाई फेसबुकमा भर्खर हिजो मात्रै उहाँलाई भन्ने बित्तिकै उहाँ घर जानुभयो र उहाँले बनाइहाल्नुभयो फेसबुकमा एउटा होम पेज बनाउनु भएको छ साउथ अस्ट्रेलिया भनेर. त्यसमा कम्युनिटी टेम्पल बनाउनलाई डिस्कस गरौँ के नाम राख्ने कसो गर्ने होइन भनेर, र उहाँ जस्ता जति पनि भाइहरू हुनुहुन्छ उहाँलाई होइन एउटा के गरौँ भन्ने त्यस्ता भाइहरू जता हुनुहुन्छ पूर्व पश्चिम उत्तर जस्तै सबैलाई आह्वान गर्छु कि सनत आचार्य जस्ता जति पनि भाइहरू हुन्छ ल आउनुहोस् होइन हामी केही गरौँ, हाम्रा अग्रजहरूलाई ससम्मान अगाडि बढाएर उहाँहरूले जे जे होइन जुन जुन ठाउँहरूमा सम्पर्क छ उहाँहरूबाट हामी काम लिँदै उहाँहरूलाई ससम्मान हिसाबले अगाडि बढाउँदै हामी गरौँ भनेर हामीले एउटा आह्वान गरेका छौँ. त्यसपछि अनि उहाँले बनाउनु भएको छ र त्यसपछि उहाँ अब वेबसाइट बनाउनेतिर पनि लाग्दै हुनुहुन्छ. त्यसको लागि आज मात्रै उहाँले कृष्ण मन्दिरको पहिलाको म्यानेजरजीसँग पनि भेट खबर कुरा गर्नुभएको छ, उहाँसँग भेट्ने कुरा भएको छ. त्यसपछि अर्को आइतबार त्यो 8 अप्रेलमा पर्छ,
हजुर हजुर,
सन्डे हो त्यो, 4 बजे हामीले सेल्सबरी एरियातिर भेट्ने कुरा गरेका छौँ. त्यसमा मैले हाम्रो भुटानी साथीहरूसँग आजै कुरा भएको थियो, जसमा चित्र गौतमजीसँग कुरा भयो, त्यसपछि एनबी दाहालजीसँग कुरा भयो, त्यसपछि शान्तिराम ढकाल गुरुजीसँग कुरा भयो, र शान्तिराम ढकालजी कहाँ उहाँहरूले हुन्छ भन्नुभएको छ, उहाँको आमा अस्वस्थ हुनुभएको भएर यताउता हुनसक्छ, तैपनि हामी आश गरौँ होइन आमाको सुस्वास्थ्यको कामना गर्दै हामी त्यस आउने आइतबार भनेको 8 अप्रेलमा सन्डे पर्छ त्यो, 4 बजी हामी भेट्ने कुरा भएको छ. उहाँको एड्रेस छ 8080DIMENT डायमन्ड रोड, 8080 डायमन्ड रोड,
हजुर,
सेल्सबरी नर्थ हो. त्यहाँ भेट्ने कुरा भएको छ 4 बजे भने त्यसमा हामी विधानको कुरा गर्छौँ, त्यसपछि अब कसरी अगाडि बढाउने र 2 हप्ताभित्र हामी विधान यस कमसे कम लेख्न सक्यौँ र त्योभित्र हामीले सबै छलफल गरेर होइन त्यो दिन हामी कमसे कम एउटा कमिटीसम्म गठन गर्न सक्यौँ र सबैलाई समेट्ने हिसाबले त्यो दिन अब सबै साथीहरू पूर्व पश्चिम उत्तर दक्षिण जो जो हुनुहुन्छ होइन सबैलाई म खबर गरेको छु र त्यसमा अब साउथतिरलाई अरुण घिमिरेजी अनि दिपेशराज पाण्डेजीलाई घसघसी आउँदैछु भने उत्तर पूर्वतिर हामीले सुनिल शर्माजीसँग कुरा भइसकेको छ, उहाँले घसघसी आउँदै हुनुहुन्छ मुडबरी साइडतिर। त्यस्तै यता दीपक रावतजीले पनि काशीनाम जीसँग पनि कुरा भएको छ, उहाँ उतातिर घसघसी आउँदै हुनुहुन्छ भने आज मात्रै नर्थ सेल्सबरीतिर सबै कुरा भएको छ र त्यसलाई निरन्तरता दिन्छौँ। त्यसपछि यता राजु उपाध्यायजी यतातिर लाग्नु भएको छ घसघसी आउँदै हुनुहुन्छ भने यता दयानिधि पङ्कजीलाई पनि जिम्मेवारी दिएको छ कि यतातिरको साथीहरू को को हुनुहुन्छ ल होइन केही ल गरौँ भन्ने र अगाडि बढ्न खोज्ने भाइहरू साथीहरू जो हुनुहुन्छ सबैलाई घसघसी आउन जिम्मेवारी दिएको छु। त्यो बाहेक गोकुल घिमिरेजी हुनुहुन्छ, उहाँसँग पनि आज मात्रै कुरा भएको छ र उहाँ पनि आफ्नो साथीहरूलाई घसघसी आउँदै हुनुहुन्छ। अरुण घिमिरेजीले अन्यतिरका साथीहरूलाई पनि म भन्छु जसरी पनि होइन समेट्ने प्रयास उहाँले गर्छु भन्नुभएको छ र उहाँहरूको उपस्थिति त्यो दिन होइन मैले आश गरेको छु र यो अनिवार्य पनि छ र त्यहाँसम्म हाम्रो अगाडि भएको छ र आश गरौँ त्यो दिन हामी कमसेकम एउटा कमिटी गठन गरेर अर्को 2 हप्ताभित्र हामी दर्ता गर्न सकौँ र दर्ता गरेर ट्याक्समा दर्ता भएर हामी मेम्बरसिपतिर अग्रसर हुन सकौँ भन्ने हामी यही कामना गरौँ र त्यो भित्र यदि हुनसक्यो भने हामी प्रत्येकको घर घरमा फेरि आउँछौँ हामी र त्यतिखेर हामी म यो भन्छु कि तन मन धनको कुरा आज पनि म गर्छु, कोसँग तन छ हामी तन र मन भन्ने हामी दिन चाहन्छौँ, मन हामी दिन्छौँ तन हामी दिन्छौँ, यहाँहरू तन मन धन सबै चिज दिनुहोस्। यो मामलामा कि धन भनेको समयको पनि समय पनि धन हो,
हजुर हजुर
धन पनि धनै हो होइन, जे छ यहाँहरूसँग फेरि भन्छु म जे हुन् जे सक्नुहुन्छ त्यो दिनुहोस्, एक मिनट दिनुहोस्
हजुर कविजी हामीसँग समयको अभावका कारण हामीले चाहिँ यो उसलाई यहीँ ठुङ्ग्याउनु पर्ने हुन्छ। कविजी यसको लागि धेरै धेरै धन्यवाद, आगामी कार्यक्रमहरूमा पनि हामी तपाईँका प्रगतिका विवरणहरू हामी श्रोताहरूलाई सुनाउने नै छौँ, त्यसको लागि चाहिँ हामी सदैव तपाईँहरूको साथमा छौँ भोइस अफ साङ्ग्रिला। धेरै धेरै धन्यवाद कविजी, हजुर हस् त हस् कविजी। हजुर श्रोताहरू अहिले हामी कुराकानी गर्दैथ्यौँ कवि भट्टज्यूसँग र कार्यक्रमको हामी म अन्त्य चरणमा आइसकेको छु। श्रोताहरू आजको लागि आजको बसाइको बेठो यहीँ मार्नुपर्ने भएको छ। श्रोताहरू आगामी सन्डे फेरि भोइस अफ साङ्ग्रा लिएर हामी पुनः उपस्थित हुनेछौँ रेडियो एडलेट 101.5 मेगाहर्जमा राति 9:30 बजे सुन्न नबिर्सनुहोला। र अहिलेलाई भने म एउटा गीत छोडेर श्रोताहरू तपाईँमा आजबाट बिदा हुँदैछु। गीत छ तिमी हौ कसैको र श्रोताहरू अहिलेलाई इन्जोय गर्नुहोस् यो गीत र म चाहिँ बिदा हुन चाहन्छु। स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्। हस्त शुभरात्रि।
तिमीलाई मलाई